نحمده ونصلي على رسوله الكريم أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. ألا إن أولياء الله لا خوف عليهم ولا هم يحزنون، الذين آمنوا وكانوا يتقون، لهم البشرى في الحياة الدنيا وفي الآخرة، لا تبديل لكلمات الله، ذلك هو الفوز العظيم. کچھ اصطلاحات آپ حضرات نے سنے ہوں گے، مشائخ حقہ، صوفیاء اسلام، علماء ربانی کے ذریعے سے ایک اصطلاح شریعت کی، ایک اصطلاح طریقت کی، ایک اصطلاح حقیقت کی، ایک اصطلاح معرفت کی، ہر ایک دوسرے سے ایسا مربوط ہے کہ کسی کو نکال دیا جائے تو دین آدمی کا ناقص رہ جاتا ہے۔ یوں کہہ لیجئے کہ ایک ہی چیز کے کچھ ظاہری صورتیں ہوتی ہیں اور اس کی کچھ باطنی چیزیں ہوتی ہیں، ان سب کے مجموعے کو ظاہر کرنے کے لیے یہ اصطلاحات وضع کر دی گئی۔ اس مقصد کے لیے نہیں ہے کہ شریعت اور چیز ہے، طریقت اور چیز ہے، جسے عام طور پر نہیں جاننے والے لوگوں میں اس قسم کا شیوع پایا جاتا ہے۔ طریقت والے یوں کہنے لگتے ہیں، شریعت والوں کو کیا معلوم، شریعت والے یوں کہنے لگتے ہیں کہ طریقت وریقت کوئی چیز نہیں، وہ بھی صحیح نہیں، یہ بھی صحیح نہیں، وہ بھی اعتدال پر نہیں، یہ بھی اعتدال پر نہیں۔ کسی سمجھانے والے نے سمجھایا تھا، یہ جو جنگ چل رہی صوفیہ میں، علماء میں، علماء ظاہر یوں کہتے ہیں کہ صاحب انہوں میں باطنہ، طریقہ، حقیقہ سب کچھ نہیں، جو کچھ ہے وہ شریعت۔ اور کچھ نادان قسم کے صوفیہ وغیرہ نے یوں کہا کہ کچھ بھی نہیں ہے، حقیقت ہی اصل ہے، شریعت وریعت کچھ نہیں، لڑتے جھگڑتے رہتے ہیں۔ ایک لمبی چوڑی بات نظم کی صورت میں ایک صاحب نے لکھی، صرف اس کا ایک مصرع ایک جگہ کا، دوسرا مصرع دوسری جگہ کا میں آپ کو سنا رہا ہوں۔ سمجھانے کے واسطے ان کا جو مفہوم تھا وہ یہ ہے کہ بھائی دیکھو، شریعت وضو ہے، طریقت نماز، عبس ہے یہ ملا و صوفی کی جنگ۔ بھائی نماز حکم شریعت، خلوص یہ بھی حکم شریعت، نماز کا تعلق ظاہر سے ہے، خلوص کا تعلق باطن سے ہے نا، اعمال کا تعلق ظاہر سے ہے، نیتوں میں پاکیزگی کا تعلق باطن سے، ایک ہی چیز ہے، ایک کا ایک ظاہری پہلو ہے، دوسرا اس کا باطنی پہلو ہے۔ اب اس کو جو شخص جس قوت کے ساتھ میں اختیار کرتا ہے، اس کے نتیجے میں بہت سی چیزیں اس کے اوپر کھلنے لگتی ہیں۔ یہ جو چیزیں کھلتی ہیں وہ چیزیں حقیقت کہلاتی ہیں، اور ان چیزوں کا کھل جانا یہ معرفت کہلاتا ہے۔ چیز تو ایک ہی ہو گئی نا۔ تو آج کی اس مجلس میں مختصر سی بات طریقت کے ذیل میں آپ کے سامنے رکھی جا رہی ہے۔ طریقت کی حقیقت کو بیان کرتے ہوئے صاحب شریعت و طریقت نے یہ آیت کریمہ یہاں لکھی، الا ان اولیاء اللہ لا خوف علیہم ولا هم یحزنون الذین آمنوا وکانوا یتقون۔ آگاہ ہو جاؤ کہ بے شک اللہ کے اولیاء پر نہ کچھ خوف ہے اور نہ وہ غمگین ہوں گے۔ کون ہے اولیاء؟ عام طور پر یہ بات ذہنوں میں سوال کے طور پر آتی ہے، ولی کسے کہتے ہیں؟ ہمارے پاس تو معیارات الگ الگ مقرر ہو گئے، کوئی کچھ نہیں بولتا، بالکل خاموش رہتا ہے تو وہ بھی ولی بن جاتا ہے، کسی سے کوئی خلاف واقعہ چیز سرزد ہو جاتی ہے تو اسے ولی سمجھنے لگتے ہیں. خلاف عادت کوئی چیز پیش آ جاتی ہے تو اسے لوگ ولی سمجھنے لگتے ہیں. کسی نے کوئی بات کہہ دی اور ٹھیک اس کی بتائی ہوئی بات کے مطابق واقعہ ہو گیا, کہتے ہیں کہ صاحب یہ ولی ہے. کوئی جنگل میں جا کے بیٹھ گیا, کہتے ہیں کہ یہ ولی ہے. دنیا سے بالکل بے تعلق ہو گیا تو کہتے ہیں کہ ولی ہے. اسے کہتے ہیں ولی. اسی آیت کریمہ میں جس میں اللہ نے اپنے اولیاء کی تعریف فرمائی ہے, ولی کسے کہتے ہیں اس کی علامت بھی بیان فرمائی ہے, اس کی شرائط بیان کر دی ہے. ارشاد ہے, الذین آمنوا وکانوا یتقون, وہ لوگ ہیں جو ایمان لائے اور تقوی اختیار کرتے ہیں. اولیاء کون ہوتے ہیں؟ جن میں یہ دو صفات ہوں. اور آپ کو معلوم ہے کہ ایمان بھی فرائض میں سے ہے, تقوی بھی فرائض میں سے ہے. ایمان بھی ضروری ہے اور تقوی بھی ضروری ہے, اور جس میں یہ دو صفات ہوتے ہیں وہ ولی کہلاتا ہے. اس کا مطلب کیا ہے کہ ہر ایک کو ولی ہونا ضروری ہے. سمجھ میں آ رہا نہیں آ رہا؟ اچھی طریقے سے سمجھیں. ایمان ضروری ہے نہیں ہے, اور تقویٰ یہ بھی ضروری ہے. اور ولی کون ہے جس میں یہ دو صفات موجود ہوں, ایک ایمان اور دوسرے تقویٰ؟ البتہ ولایت کے درجات ہیں. ایک ولایت ولایت عامہ کہلاتی ہے اور ایک ولایت ولایت خاصا کہلاتی ہے. اس آیت میں ولایت کا مدار دو چیزوں پر فرمایا ہے. اگر کسی کو اپنی اصلاح, اپنی تربیت کرانے کا ارادہ ہو, اللہ سے تعلق قائم کرنے کی نیت ہو, مکمل طور پر زندگی میں بندگی لانے کا ارادہ ہو, تو ایسی صورت میں اگر ہم کسی سے رابطہ قائم کریں تو یہ دو چیزیں دیکھنا, اللہ سے تعلق کیسا ہے اور اللہ کی مرضیات کا پاس و لحاظ کتنا ہے, بس یہ دو چیزیں دیکھنا. سالکین اچھی طریقے سے سمجھیں, طالبین اچھی طریقے سے توجہ دیں. بہت سارے ہمارے ساتھی ایسے ہیں کہ جب وہ اس کام میں لگتے ہیں تو ان کے ذہن میں شاید یہ بات خوب اچھی طریقے سے بیٹھی ہوئی نہیں رہتی کہ مقصود کیا ہے. بھئی اللہ سے تعلق مضبوط سے مضبوط تر ہو جائے اور اللہ کی مرضیات کا 24 گھنٹے آدمی پاس و لحاظ کرنے والا بن جائے, بس یہ ہے. کہتے ہیں کہ صاحب اتنے دنوں سے ذکر کر رہا ہوں, خاص کیفیت نہیں سمجھ میں آ رہی. وہ شروع شروع میں رونا آتا تھا, وہ بھی گیا. بزرگوں کے بارے میں سنتے ہیں, ان کو کشف ہوتا تھا, ان کو الہام ہوتا تھا, یہاں تو کچھ ہے ہی نہیں. کسی کو کوئی رنگ دکھا, کسی کو کوئی روشنی دکھی, کسی کو کچھ ہوا, کسی کو اچھے اچھے خواب آئے اور کسی نے دعا مانگی تو ان کی دعا قبول ہو گئی, اور کسی نے کچھ کہہ دیا تو جو انہوں نے کہا ٹھیک اس کے مطابق ہو گیا. یہ حالات ہم بزرگوں کے سنتے ہیں, ان میں سے کوئی سی بھی چیز محسوس نہیں ہو رہی ہے. کیونکہ پریشان ہوتے ہیں ہمارے سالکین طالبین. ارے بھائی, ان چیزوں میں سے کوئی چیز مطلوب ہے کیا؟ حضرت صوفی صاحب رحمۃ اللہ علیہ نے فرمایا, کشف و کرامت غیر ہیں, حاصل نہ ہو تو غم نہ کرو. کشف و کرامت वैर है हासिल न हो तो गम न कर, दिल इश्क से आबाद रख अल्लाह बस बाकी हवस। दिल में अल्लाह की मोहब्बत रहे, अल्लाह से ताल्लुक रहे, अल्लाह की मर्जियात का पास लिहाज रहे। तो वली किसे कहते हैं? खूब अच्छे तरीके से बार बार दोहराना, जहन में रखना, ताजा करना। अल्लाह से जिस कदर ईमानी ताल्लुक मजबूत होगा और अल्लाह की अजमत के नतीजे में जिस दर्जे उनकी मर्जियात का पास लिहाज हम रखने वाले होंगे, उसी दर्जे का तकवा जिंदगी में होगा। जिस दर्जे का ईमान, जिस दर्जे का तकवा, उसी दर्जे की विलायत। मकसूद तो बस ये है, करते जाना। हमें चाहिए अल्लाह की मर्जी। हमारा मतलब क्या है? अल्लाह की मर्जी। जिक्र करने के बाद में कहते हैं कि 100 दफा जब जिक्र हो जाए तो यूं बोलो, इलाही अंत मतलूबी वरिदा का मकसूदी, है ना। 100 मरतबा कोई जिक्र बताया गया तो पहले भी दुआ करने के लिए कहते हैं, जब जिक्र पूरा हो जाए तो भी दुआ करने के लिए कहते हैं। जिक्र शुरू करने से पहले क्या दुआ करना? के अल्लाह मेरे दिल को अपने गैर से पाक फरमा और अपने नूरे मारिफत से मेरे दिल को मुनव्वर फरमा। आपको खुश करने और आपकी रिजा हासिल करने के लिए मैं आपका जिक्र करने जा रहा हूँ। मेरे इस जिक्र को कबूल फरमा लीजिए, इसे जरिया बना दीजिए आपसे ताल्लुक का, आपसे मोहब्बत का, आपकी रिजा और खुशनुदी का। उसके बाद जिक्र शुरू करे दुरूद शरीफ पढ़ के। जब जिक्र पूरा हो जाए तो फिर यही कहे, अल्लाह आप ही मेरा मतलूब है और आपकी खुशनुदी ही मेरा मकसूद है। बहुत बड़ी चीज है सिर्फ और सिर्फ अल्लाह की जात को मतलूब और मकसूद बनाया जाए, बाकी कुछ नहीं। अब इसको हासिल करने का एक तरीका है, गुर है, एक उसूल है बहुत बुनियादी। हमारा मकसूद है अल्लाह की रिजा, अल्लाह की खुशनुदी। ना लोगों में इज्जत मकसूद है, ना शोहरत मकसूद है, ना ये मकसूद है कि लोग मुझे बड़ा बुजुर्ग समझें, ना ये मकसूद है कि लोग मुझसे मुसाफहे करें, दुआ की गुजारिश करें, नए मकसूद है कि लोगों का रुझू हो और भीड़ भाड़ जमा हो जाए। मकसूद है ही नहीं है सब की। इतने ही औलिया ऐसे गुजरे हैं कि प्यारे हबीब सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, रुब्बा अशअसा मदफून बिल अबवाब लव अक्समा अलल्लाहि लअबर्रा। बहुत सारे लोग ऐसे होते हैं कि जाहिरी देखने में उनका लिबास सादा, फटी पुरानी बोसीदा हालत, लोगों में उसकी कोई वकात नहीं होती, उसकी कोई अहमियत नहीं होती, उसका कोई मकाम नहीं होता। अगर किसी के घर जाए तो इस्तकबाल ना हो, किसी के घर पयाम भेजे तो पयाम कबूल न किया जाए, कोई मशवरा दे तो मशवरा कबूल न किया जाए, ऐसी हैसियत उसकी लोगों के दरमियान में होती है। लेकिन उसका ताल्लुक अल्लाह से ऐसा होता है कि हदीस में आता है कि अगर वो किसी मामले में कसम खा ले तो अल्लाह उसकी कसम की लाज रख लेते हैं। इस वास्ते लोगों में कोई मकाम हो, मर्तबा हो, हैसियत हो, इज्जत हो, शोहरत हो, चर्चा हो, दुआओं के लिए रुजू हो, मुसाफहे हो, ये भी मतलूब नहीं है। कैफियत हो, रोना धोना हो, इंबिसात हो, ये है वो, ये सब कुछ भी मकसूद नहीं है। क्या मकसूद है? अल्लाह की खुशनुदी। अब उन कि रजा को अगर हासिल करना है तो क्या करना? अब यहां पहुंचकर एक बात समझ लीजिए, एक है हमारा मकसूद اور ایک ہے اللہ کا مقصود، ایک ہے ہمارا ارادہ اور ایک ہے اللہ کا. ہمارا مقصود تو اللہ کی خوشنودی، اور اللہ کا مقصود بندے سے کیا ہے؟ اللہ کا مقصود بندے سے ایمان اور تقویٰ ہے، ہے نا؟ اللہ کی مرضیات بندہ پورا کرے، یہ اللہ کا مقصود. ہمارا مقصود ہے اللہ کی خوشنودی ہم کو حاصل ہو جائے. تب اصول اور ضابطہ کیا مقرر ہو گیا؟ جسے اللہ کی رضا مقصود ہے اسے چاہیے کہ جو اللہ کا مقصود ہے اسے پورا کرے. ارے بھائی، امتحان دینے کے واسطے آپ بیٹھے سمجھ، مقصود کیا ہے؟ کامیابی ہے نا، مقصود کامیابی ہے. اب سوال کا پرچہ آیا، بڑے شوق سے، بڑے ذوق سے، بڑی دلچسپی سے، بڑی پھرتی سے، بڑی فرحت سے، بڑے سرور سے آپ نے پرچہ لکھا، اور صحیح لکھا، کامیابی ہے، ہے نا؟ طبیعت کھلی ہوئی نہیں ہے، لذت اور سرور کی حالت نہیں ہے، فرحت و انبساط کی کیفیت نہیں ہے، لیکن وہ جو 2 گھنٹے کا ٹائم ہے، وہ 2 گھنٹے کے ٹائم میں سوال کا جواب صحیح لکھ دیے. دل نہیں چاہ رہا پھر بھی لکھے، خوشی مسرت کی لہر نہیں دوڑی ہوئی ہے تب بھی لکھے، مگر لکھ دیے صحیح. کامیاب ہیں کہ نہیں ہیں؟ مقصود کیا ہے؟ کامیابی ہے. اب پرچہ لکھنے والا یہ بول رہا، لکھ رہا ہوں مگر مزہ نہیں آ رہا، تو کیا مطلب ہوا اس کا؟ اس نے مقصود کسے بنایا؟ مقصود لذت کو بنایا. لذات کے پیچھے نہیں پڑنا ہے سالکین کو، نہ مادی نہ مانوی، نہ جسمانی نہ روحانی، لذات کے پیچھے نہیں. حضرت صوفی صاحب رحمت اللہ علیہ نے فرمایا، ہر کارے جائز کر مگر، اردو سمجھ میں آتی نا، سب کو آتی، ہر کار جائز کر مگر لذات میں کھویا نہ جا. لذات کو مت یاد رکھ، اللہ بس باقی حوث. لذتوں کے پیچھے نہیں پڑنا، کام اپنے کو جو کرنا ہے بس وہ کرنا. بیمار ہو جائے تو آدمی کو دوا کھانا ہے، ہے نا؟ بیمار ہو جائے تو آدمی کو دوا کھانا ہے. اب دوا کسی حکیم نے بیماری کے حساب سے میٹھی دے دی، ذائقے دار، کھا لیتے ہیں، شوق سے کھا لیتے ہیں، صحت ہو جاتی ہیں. لیکن کبھی کبھار ایسا ہوتا ہے کہ اچھا علاج کرنے کے لیے کڑوی دوا بھی حکیم دے دیتا ہے، اور عام طور پر صحت میں کڑوی دوا میٹھی دوا سے زیادہ مفید ہوتی ہے. حکیم صاحب بھی بیٹھے ہوئے ہیں، ان سے بھی پوچھو. اب جی نہیں چاہ رہا، طبیعت آمادہ نہیں ہے، کھانے جا رہے ہیں تو منہ بن جا رہا، طبیعت میں رغبت بالکل نہیں پائی جا رہی. مگر مریض یوں کہتا ہے کہ بھائی حکیم صاحب نے تجویز کیا ہے، اگر مجھے مرض سے چھٹکارا پانا ہے تو مجھے دوا کھانی ہی ہے. کھاتا ہے، فائدہ ہوتا ہے کہ نہیں ہوتا؟ ایسا ہی سمجھ لینا چاہیے کہ جو کچھ اپن کرنے جا رہے ہیں اللہ کو راضی کرنے کے لیے، جو جو احکام پورا کرنا ہماری ذمہ داری ہے، کبھی کبھی پروردگار عالم شوق بڑھانے کے واسطے اس میں مٹھاس پیدا کر دیتے ہیں، اور کبھی کبھی دیکھنے کے واسطے مخلص ہے یا نہیں. لذتوں کے پیچھے تو نہیں جاتا، میری رضا مقصود ہے یا یہ کہ لذات کیفیات اس کے مقصود ہیں، کیا ہے وہ ذرا دیکھنے کے واسطے بسا اوقات انقباض کی کیفیت پیدا ہو جاتی ہے، فرحت و سرور ختم کر دیا جاتا ہے، اور طبیعت میں میلان اور رغبت نہیں رہتی. مگر یہ کرتا ہے، کامیابی پا لیتا ہے. مقصود اس کا تو بس وہ ہے. تو ولایت کا مدار دو چیزوں پر ہے، ایک ایمان اور دوسرے تقویٰ. جس درجے کا ایمان اور تقویٰ حاصل ہوگا اسی مرتبے کی ولایت حاصل ہوگی. اگر ادنا درجے کا ایمان اور تقویٰ، جو صحیح عقائد ضروریہ اور ضروری اعمال سے حاصل ہوتا ہے، ادنا درجے کی ولایت حاصل ہوگی جو ہر مومن کو حاصل ہے، اس کو ولایت عامہ کہتے ہیں. اور اگر اعلیٰ درجے کا ایمان اور تقویٰ ہے تو اعلیٰ درجے کی ولایت حاصل ہوگی، اس کو ولایت خاصہ کہتے ہیں. اور اصطلاحاً ولی وہی شخص کہلاتا ہے جو اس ولایت خاصہ کے ساتھ موصوف ہو. عام طور پر ولی اسے کہتے ہیں. ہمارا مقصود بھی اس کتاب میں اسی ولایت کے احکام کو بیان کرنا ہے، یعنی ولایت خاصہ کے. تو ولایت خاصہ کے لیے دو چیزوں کی ضرورت ٹھہری، ایک ایمان کامل اور دوسرے تقویٰ کامل. یاد رکھنا چھوٹی چھوٹی باتیں. اور جیسے نماز روزے فرض ہیں، یہ بھی فرض و واجب ہے. نماز روزہ فرض ہے، یہ بھی فرض ہے. اور یہ دونوں چیزیں بغیر باطن کی اصلاح کے حاصل نہیں ہوتی. کمال ایمانی باطن کی اصلاح کے بغیر نہیں حاصل ہوتی. تقوی کا کمال اندرون کی اصلاح کے بغیر حاصل نہیں ہوتا، کیونکہ ایمان کا محل تو ظاہر ہے کہ دل ہے. رہا تقویٰ، سو بظاہر جوارح سے متعلق ہے، مگر حقیقی تقویٰ جو کامل تقویٰ ہے دل ہی سے متعلق. تھوڑا سامنے ہٹ جاؤ ساتھی، ساتھیوں کو تھوڑی سی دقت ہے، تھوڑا سامنے ہٹ جاؤ. اگر دل میں جگہ ہو تو اور بہت سے لوگوں کو جگہ مل سکتی. ماشاءاللہ دیکھو یہ پچھلے حصے میں جگہ تھوڑی سی کھل گئی ہے، بجائے راستہ مسدود کرنے کے بند کرنے کے. پیچھے والے حصے میں بیٹھے ہیں تو انشاءاللہ اور ساتھیوں کو بھی آسانی. حقیقی تقویٰ جو کامل تقویٰ ہے دل ہی سے متعلق ہے. ارشاد نبوی صلی اللہ علیہ وسلم ہے، التقویٰ ہاہنا واشار الی الصدر. پیارے نبی علیہ السلام نے فرمایا کہ تقویٰ یہاں ہے، تقویٰ یہاں ہے، اور سینے کی طرف اشارہ فرمایا. جب ایمان کامل اور تقویٰ کامل کا حاصل کرنا فرض ٹھہرا اور وہ اصلاح باطن پر موقوف ہے، تو اصلاح باطن بھی فرض ہوئی. فضیلت کا مسئلہ نہیں ہے، کیا ہے؟ فرضیت کا مسئلہ ہے. حاصل ہو گیا ٹھیک ہے بھائی، نہیں حاصل ہوا تب بھی کام چلتا نہیں، فرضیت کا درجہ ہے. جب ایمان کامل اور تقویٰ کامل کا حاصل کرنا فرض ٹھہرا اور وہ اصلاح باطن پر موقوف ہے، تو اصلاح باطن بھی فرض ہوئی. اسی طرح ظاہر ہے کہ اگر ادنا درجے کا ایمان و تقویٰ معدوم ہوگا تو اعلیٰ درجے کا بھی کسی طرح حاصل نہیں ہوگا. یعنی اگر شریعت کا دامن چھوڑ دیں گے تو پھر طریقت وریقت کچھ نہیں. سمجھانے کے لیے بولتے ہیں ہمارے بڑے لوگ, مس کا گھی جو اصلی ہے وہ دودھ کے بغیر ہے ہی نہیں, اگر ہے کہیں تو نقلی ہوں گا, اصلی نہیں ہو سکتا. شریعت کے بغیر کچھ نہیں, شریعت بنیاد ہے, کسی صورت میں اس کا دامن ہاتھ سے جانے نہیں دیا جا سکتا. اور زندگی کے کسی مرحلے میں بھی اس سے فراغت نہیں ہوتی. کہتے ہیں کہ نہیں, شروع میں تو ضروری ہے لیکن جب پہنچ گئے تو اب ضرورت نہیں. کسی بزرگ سے, کسی جاہل اس لائن کی تھوڑی بہت ٹوٹی پھوٹی معلومات رکھنے والا شخص کے بارے میں ذکر آیا کہ حضرت وہ تو یوں کہتے ہیں کہ شریعت وریعت سب جی ابتدائی درجے کی چیز ہے, ان کے لیے ہے جو پہنچے ہوئے نہیں ہیں, ہم پہنچے ہوئے ہیں, ہم کو ضرورت نہیں. تو بزرگ نے جواب میں فرمایا, میں بھی کہتا ہوں پہنچے ہوئے ہیں, مگر کہاں پہنچے ہوئے ہیں اس کی وضاحت کی ضرورت ہے. اللہ کے نبی کو زندگی بھر نماز کا اہتمام کرتا دیکھا گیا. جی آخری مرحلے تک جبکہ خود سے چل کے جانا نہیں ہو پا رہا ہے, دو صحابہ کرام کے کندھوں پر ہاتھ رکھ کر مسجد تشریف لے جا رہے ہیں, نماز کا اہتمام ہو رہا, جبکہ آپ کو معلوم ہونا چاہیے کہ ولایت خاصہ کی جو انتہا ہوتی ہے اس کے بعد نبوت کا آغاز ہوتا ہے. کیا سمجھے؟ ہاں اچھی طریقے سمجھو. ان کے لیے زندگی بھر یہ اہتمام, ان کے لیے زندگی بھر یہ اہتمام ہے, اور ہم تھوڑا بہت کیا الٹی سیدھی باتیں جان لیتے ہیں, شریعت وریت سب بالا اہداف رکھ دیتے ہیں. کہتے ہیں کہ اصلاح باطن فرض, اسی طرح ظاہر ہے کہ اگر ادنا درجے کا ایمان اور ادنا درجے کا جو تقویٰ ہے جس کو ولایت عامہ کہتے ہیں, اگر وہ حاصل نہیں تو اعلیٰ درجے کی ولایت خاصہ کس طرح حاصل ہو سکتی ہے؟ اس کے بعد کہتے ہیں جن اعمال کے کرنے اور جن کے نہ کرنے کا حکم ہے وہ دو قسم کے ہیں. جن اعمال کے کرنے کا اور جن اعمال کے نہیں کرنے کا حکم ہے وہ دو قسم کے ہیں. بعض کا تعلق ظاہر بدن یا ظاہری چیزوں سے ہے. یہ جو کریم نگر کے ساتھی ہیں, آپ ذرا دیوار سے بیٹھ جائیں تو اچھا ہے, تھوڑا سا سہارا لے لیں آپ کو آسانی ہوگی, ذرا قلب کا عارضہ ہے. باقی جو جوان ہیں ان کو تو بولنے کی ضرورت نہیں ہے. ٹیکا اسٹیشن ہے, ٹیکا جو ہوتا ہے اسٹیشن ہوتا ہے, یا تو टेका लेते ही नींद आ जाती है, और या फिर जैसे बस स्टैंड में जाते ही बस औकात बस मिल जाती है, और अगर नहीं मिली मगर वहां जाके बैठे तो थोड़ी देर के बाद सही मगर आती है ना। बस ऐसे ही ये टेक का मामला है। बाद ऐसे होते हैं कि टेका लेते ही आ जाती है, और बाद ऐसे होते हैं लेते ही नहीं आती मगर आती है थोड़ी देर में। ये दूसरी बात है कि मजमा ज्यादा हो जाए, जगह तंग है, अब आपको बैठने को जगह ही नहीं है, उसके नतीजे में सहारा लगा के बैठना पड़ रहा है, इसमें कोई हरज नहीं है। ऐसे ही ज़ईफों कमजोरों के लिए कोई हरज नहीं है, इस्लाम ने इजाजत दे रखी, फायदा उठाया जा सकता है। जिन आमाल के करने और जिनके नहीं करने का हुक्म है वो दो किस्म के हैं। बास का ताल्लुक जाहिरे बदन या जाहिरी चीजों से है, जैसे कलिमा पढ़ना, नमाज अदा करना, रोजा रखना, हज करना, जकात देना, माँ बाप की खिदमत करना, इनको मामूरात कहते हैं। और कुफ्र के कलिमात कहना, शिर्क के काम करना, जिना करना, चोरी करना, सूदखोरी करना, रुश्वत लेना वगैरह, इनको नवाही कहते हैं, यानी बचने की चीज। करने की जो चीजें हैं, कलिमा का इजहार है, नमाज है, रोजा है, हज है, जकात है, माँ बाप की खिदमत है वगैरह, ये है अवामिर। नहीं करने की चीजें हैं जाहिर में, कुफ्र की बात नहीं निकालना, शिर्क की बात नहीं कहना, शिर्क का काम नहीं करना, बदकारी नहीं, सूदखोरी नहीं, रिश्वत लेना देना नहीं, ये नवाही कहलाते हैं। इन सब का ताल्लुक जाहिर से, तो करने की चीजें भी जाहिर से मुताल्लिक हैं और बचने की चीजें भी जाहिर से मुताल्लिक। बाज आमाल ऐसे हैं जिनका ताल्लुक बातिन से है, अंदरून से है आदमी, जैसे ईमान, तस्दीक है, सही अकीदे हैं, सब्र है, शुक्र है, तवक्कुल और रजा है, रजा बिल कजा, तफवीस, इखलास, अल्लाह की मोहब्बत, प्यारे नबी अलैहिस्सलाम की मोहब्बत वगैरह, ये बातिन के अवामिर हैं, फजाइल भी कहते हैं। और बातिन के नवाही बातिल अकीदे, बेसब्री, नाशुकरी, रिया, तकब्बुर, उज वगैरह। ये नवाही हैं और रजाइल कहलाते हैं, जिनसे शरीयत ने मना किया है। अब उसके बाद इरशाद फरमाते हैं कि जिस तरह पुराने मजीद में अकीमु सलाता आतु जकाता मौजूद है, इसी तरह पुराने मजीद में या अय्युहल्लजीना आमनु सबिरू खुशकुरू मौजूद है। सब्र का ताल्लुक अंदर से, शुक्र का ताल्लुक अंदर से है, अकीमु सलाता आतु जकात का ताल्लुक बाहर से है। अकीमु सलाता आतु जकाता में नमाज और जकात फर्ज होना उस लफ्ज से समझ में आ रहा है कि अमर का सीगा है, ऐसे ही इसबिरू उश्कुरू ये भी अमर का सीगा है, ये भी फराइज में से। काय तो सुना रहे हैं इस चीज को, इसलिए सुना रहे हैं कि आज उमूमी तौर पर 95% तबका तो दीन को जानता ही नहीं, और जो 4-5% लोग दीन को जानते हैं वो जाहिर के अहकाम को ही दीन समझते हैं और बातिन के अहकाम का तसव्वुर ही नहीं है। अगर वो पांच में से कोई इक्का दुक्का निकल गया तो निकल गया समझिए, वरना तो तवज्जो ही पूरी जिंदगी में नहीं हो रही अंदरून के फराइज की अदायगी की, अंदरून के वाजिबात को पूरा करने की तरफ और अंदरून के नवाही से बचने की तरफ तवज्जो ही नहीं हो रही। बिलखसूस हमारे वो तलबा जो दीनी मदारिस से मरबूत हैं और हमारे वो दोस्तों अहबाब जो खिदमत दीन से वाबस्ता हैं, उनको तो बहुत ज्यादा खसूसियत के साथ इस मौजू की तरफ तवज्जो देनी चाहिए कि ये दीन की जान है, ये दीन की रूह है। बड़े बड़े मुहक्किकीन ने लिखा है कि वो तालीमात जो अकाबिर औलिया और बुजुर्गान दीन के तवस्सुस से उम्मत को मिली है वो दीन का मर्ज है, दीन की रूह है। अगर एक मकाम पर कुतिबा अलैकुमुस्सियाम तुम पर रोजे फर्ज किए गए बयान किया गया है, लिल्लाहि अलन्नासि हिज्जुल बैत मन इस्तताअ इलैहि सबीला कहा गया है कि अल्लाह के लिए खाने काबा का हज फर्ज है, तो दूसरे मकाम पर युहिब्बुहुम व युहिब्बूनहु वल्लज़ीन आमनु अशद्द हुब्बन लिल्लाह का भी बयान है कि जो अल्लाह से मोहब्बत रखते हैं और अल्लाह उनसे मोहब्बत रखते हैं और ईमान वाला अल्लाह की मोहब्बत में सबसे ज्यादा बढ़ा हुआ होता है, इससे भी अल्लाह की मोहब्बत का लाजिम होना समझ में आ रहा नहीं आ रहा। जैसे हज का लाजिम होना समझ में आया, रोजे का लाजिम होना समझ में आया जो जाहिर का हुक्म है, ऐसे ही अल्लाह की मोहब्बत सबसे ज्यादा होना ये बातिन का हुक्म। और ये बातिन का हुक्म पूरा करे तो जाहिर के अमल में जाना जाए और काम आसान भी होता। मोहब्बत में किए जाने वाले अमल में, जबरदस्ती किए जाने वाले अमल में फर्क रहता नहीं रहता, बड़ा फर्क रहता। आपका पसंदीदा कोई शख्स घर आ जाए आपके, जिससे आप बहुत मोहब्बत करते हो, वो ऐसा शख्स आ जाए, अब बाहर से आप कुछ लाने जा रहे हैं, तो लाने जाने में आपकी चुस्ती, आपकी फुर्ती, आपकी रग़बत देखने की रहती है नहीं? कोई ऐसा शख्स तो आया नहीं जिससे आपका कोई ताल्लुक है और आप करना चाह रहे हैं आराम। घर पहुंचे तो घर के लोगों ने कहा कि जरा बाजार जाके ये लाओ, बोलते ही उसका चेहरा देखना। फिर उसके जाने का अंदाज देखना, जा रहा है ला रहा है, मगर दोनों अमलों में जमीन और आसमान का फर्क होता है। मोहब्बत के साथ किया जाने वाला अमल एक अलग अमल होता है और जबरदस्ती किया जाने वाला अमल अलग अमल होता है। इसीलिए नमाज के बारे में फरमाया इन्नहा लकबीरा इल्ला अलल खाशियीन, जिनके दिल में खुशू होता है उनके लिए नमाज कोई और कैफियत रखती है और जिनमें खुशू नहीं होता उनके वास्ते तो बड़ी बोझ मालूम होती है। अहले निफाक के बारे में कुरान पाक में फरमाया गया है इज़ा कामू इलस सलाति कामू कुसाला, नमाज को उठते तो है मगर सुस्ती का इलिस। मोहब्बत नहीं पैदा होती तो फिर आमाल में इस किस्म का इज़्मेहलाल होता है, कमी होती है। इसीलिए अकाबिर और सूफिया कोशिश करते हैं इस बात की कि कुछ ऐसे आमाल, ऐसे अशगाल, ऐसी तदाबीर इख्तियार की जाए कि अल्लाह की मोहब्बत दिल में बढ़ती चली जाए और अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत में इजाफा होता चला जाए। अल्लाह की मोहब्बत बढ़ेगी तो उनका हुक्म शौक से पूरा करेंगे, अल्लाह के हबीब की मोहब्बत बढ़ेगी तो उनका तरीका शौक से अपनाएंगे। मोहब्बत पैदा होने के बाद में उनकी बात नहीं मानने का तो सवाल ही नहीं पैदा होता ना जी। बहुत सादा सीधी सी बात है मगर बड़ी गहरी बात है, आप इसे ध्यान में रखें। मोहब्बत पैदा होने के बाद उनके मंशे को पूरा करना एक लाजिमी तकाजा है उसका। अगर किसी में किसी से मोहब्बत है तो ये कि भाई आप क्या चाहते हैं, आपका जो मंशा है वो पूरा करो, जो मंशा है आपका वो पूरा कर दो। मोहब्बत का तकाजा होता है भाई, अल्लाह के रसूल से मोहब्बत है मगर मंशा मेरा, ख्वाहिश मेरी, ऐसा तो नहीं हो सकता। धोखा दे दिया नफ्स ने, शैतान ने लोगों को कि हकीकत में मोहब्बत से आशना ही नहीं हुए, वो जानते ही नहीं है कि मोहब्बत क्या चीज होती है और उसका तकाजा क्या होता है। कहते हैं पुराने पाक में पाया जाता है, इज़ा कामू इलस्सलाति कामू कुसाला, जब नमाज को खड़े होते हैं तो सुस्ती से खड़े होते हैं, उसी के साथ ही युराउन अन्नास, लोगों को दिखलाते हैं, ये भी आया है। तो अब सुस्ती अंदर की चीज है ना, और दिखाने की नीयत ये भी अंदर उनकी, तो अंदर उनके ममनुआत है, ये बचने की चीजें हैं। एक मकाम पर नमाज छोड़ने वाले और जकात छोड़ने वाले की, जकात नहीं देने वाले की मजम्मत है, तो दूसरे मकाम पर तकब्बुर की, उज्ब की बुराई भी मौजूद है। इसी तरह अहादीस को देखो, ये तो कुरान शरीफ था, ये समझाना चाहते हैं भाई जाहिर के जैसे अहकाम हैं बातिन के वैसे हैं, जाहिर के जैसे नवाही हैं बचने की चीजें हैं वैसे ही बातिन की भी हैं। आधा हिस्सा वो आधा हिस्सा ही, अभी आधा हिस्सा ले लिया आधा हिस्सा छोड़ दी तो दीन बुरा हो जाएगा। जाहिर के नहीं हो सकता, तो कुरान पाक की रोशनी में मुख्तसर सा इसका तस्करा करने के बाद कहते हैं कि इसी तरह अहादीस को देखो, जिस तरह अहादीस की किताबों में नमाज के बाब, रोजे के बाब, बे और शिरा, निकाह, तलाक के मसाइल आपको मिलेंगे, ऐसे ही रिया और किब्र वगैरह के अबवाब भी मिलेंगे। जिस तरह आमाल जाहिरा हुक्म खुदाबंदी है, इसी तरह आमाल बातिना भी हुक्म खुदाबंदी है। क्या अकीमुस सलाता आतुस ज़काता अमर का सीगा है और इस्बिरु उश्कुरु अमर का सीगा नहीं है? यानी जैसे वो लाजमी हुक्म है ऐसे ये भी लाजमी हुक्म। बल्कि अगर गौर किया जाए तो मालूम होगा कि जाहिरी आमाल सब के सब बातिन की इस्लाह के लिए हैं, और बातिन की सफाई मकसूद है और नजात का जरिया है, और उसका खराब रहना, मैला कुचैला रहना कुदूरत बातिन की हलाकत का मूजिब है। इरशाद रब्बानी है, कद अफलाहा मन ज़क्काहा वकद खाब मन दस्साहा, बेशक जिसने नफ्स को साफ किया कामयाब रहा, और जिसने मैला किया नाकाम हो गया। यौमला यन्फ़ाउ मालुन वला बनून इल्ला मन अतल्लाह बिकल्बिन सलीम, क़यामत के दिन आदमी के न माल काम आएगा न औलाद काम आएगी, हाँ जो शख्स अल्लाह के पास सलामत कल्ब लेकर आएगा, जिसका दिल सलीम होगा वो कामयाब। कल्ब सलीम, ایک دوسری چیز کی طرف توجہ دلاتے ہیں. اسی ضمن میں کہتے ہیں ایمان اور عقائد جن پر سارے اعمال کی مقبولیت منحصر ہے دل ہی کا فعل ہے. اور ظاہر ہے کہ جتنے اعمال ہیں سب ہی ایمان کی تکمیل کے لیے ہیں. بس معلوم ہوا کہ اصل مقصود دل کی اصلاح ہے. دل بادشاہ کی طرح ہے، اعضا و جوارح اس کے لشکر اور غلام ہیں. اگر بادشاہ درست ہو جائے تو اس کے غلام اور لشکر اور رعایا تواب خود بخود اس کی مطابقت کرنے لگتے ہیں. اسی لیے نبی رحمت صلی اللہ علیہ وسلم ارشاد فرماتے ہیں الا ان فی الجسد مضغہ اذا صلحت صلح الجسد کلو واذا فسدت فسد الجسد کلو الا وہی القلب. بے شک آدمی کے بدن میں ایک گوشت کا لوتھڑا ہے، جب وہ درست ہو جاتا ہے تو تمام بدن درست ہو جاتا ہے، اور جب وہ بگڑ جاتا ہے تو تمام بدن تباہ ہو جاتا ہے. سن لو وہ دل ہے. اب اس دل کی اصلاح کی جو تدبیریں ہیں، جو تعلیم ہے، جو محنت ہے، جو کوشش ہے، وہ سب کا سب کو کے مجموعے کو تصوف بولتے ہیں، علم الاحسان کہتے ہیں، علم الاخلاق کہتے ہیں، فقہ باطن کہتے ہیں. اس دل کی اصلاح کے لیے ضرورت پڑتی ہے کپڑا میلا ہو جائے، ضرورت پڑتی ہے کپڑا دھونے والے کی، اور تدبیریں اختیار کرنے کی. تدبیریں بھی اختیار کرنا اور دھونے والے لوگوں کے ہاتھوں میں یہ دل دینا. اور ان دل کسی کا اپنے واسطے نہیں لیتا، وہ بھی لے کے جس کو دینا ہے اسے دے دیتا. آتا نہیں سرور میں لا پیے بغیر، اور پینا نہ آئے تجھ کو کبھی دل دیے بغیر. ہاں دیکھ اس تجارت رب القلوب کو اپنا بنائیں گے نہ کبھی دل لیے بغیر. اپنا دل ان کو دینا، اب وہ دل ان کو پیش کرنے کے واسطے ذرا دھو دھلا کے دینا، اس کے واسطے درمیان میں ایک آدھ واسطہ دھونے والے کا بھی رکھ لینا. اس کے لیے معزز دوستو، ایک تو ذکر کا التزام کریں. جو ذکر بتایا جاتا ہے کہ دل سیکل ہے، دل کی صفائی ذکر سے ہوتی ہے، اور دل کو تقویت اور اس کی غذا یہ عبادات سے ہوتی ہے، اور خرابیوں سے بچانے کے واسطے نواحی سے اجتناب ضروری ہوتا ہے. نوافل کے ذریعے سے ٹانک ملتی ہے، عبادات لازمہ کے ذریعے سے غذا، نواحی سے اجتناب کے ذریعے، نواحی کے ذریعے سے پرہیز، اور ذکر کے ذریعے سے میل و کچیل کا ازالہ، یہ مسلسل کرتے رہنے کی ضرورت ہے. بس آج اتنا ہی کافی ہے. اللہ تعالیٰ ہی ہم سب کی اپنے کرم سے بہترین اصلاح فرمائے، وہی دلوں کو پاکیزہ بنانے والے، اندرون کو درست کرنے والے، اور ظاہر اور باطن کو اچھا بنانے والے، اور ہر ہر موقع پر ہماری دستگیری کرنے والے ہیں. انہیں سے لو لگائے رکھنا، ان کے فضل کے بھکاری بنے رہنا، ہر نماز کے بعد پروردگار عالم سے مانگتے رہنا کہ اللہ میں تو آپ کی عنایت، آپ کا فضل، آپ کی مہربانی، آپ کے کرم کا بھکاری ہوں. آپ عنایت فرما دیں گے تو بہت کچھ مل سکتا ہے، اور اگر آپ ہی نے نہ دیا تو مجھے کون دے سکتا ہے، کس سے مل سکتا ہے. آپ ہی میری دستگیری فرمائیے، میری زندگی کو بندگی میں تبدیل کر دیجئے، اور آپ کی رضا والے اعمال میں مجھے لگائے رکھیے، اور آپ کی خوشنودی والی حالت میں مجھے اس دنیا سے گزرنا مقدر فرمائیے. بس اس دعا کا اہتمام ہر ساتھی کو کرتے رہنا چاہیے. وآخر دعوانا ان الحمدللہ رب العالمین. اللہم لک الحمد کلہ ولک الشکر کلہ. اللهم انا نسالك الهدى والتقى والعفاف والغنى. اے اللہ اپنے کرم سے ہمارے دلوں کو پاکیزہ بنا دے, ہمارے باطن کو سنوار دے, اپنی محبت اپنے حبیب کی محبت نصیب فرما. اے کریم آقا, رذائل سے ہم سب کو پاک فرما دے, فضائل سے ہم سب کو آراستہ کر دے. ظاہر و باطن سے متعلق آپ کی جو مرضیات ہیں انہیں پورے طور پر اپنانے والا ہم سب کو بنا دے. اے اللہ, آپ نے اپنے محبوب بندوں کو اپنی جو خصوصی روحانی نعمتیں عطا فرمائی ہیں, اپنے کرم سے مولا, اپنے فضل سے, اپنی عنایت و مہربانی سے ہمیں بھی اس میں کا کوئی حصہ عطا فرما دیجیے. اپنے کرم سے مولا ہماری دعاؤں کو قبول فرمائیے. وصلی وسلم وبارک علی سید المرسلین. اللہ.